नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग
चुनाव 74 स्थानीय तह
अब 45 दिन बाँकी।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
ढुक्क भएर चुनावको तयारी गर्न निर्वाचन आयोगलाई प्रधानमन्त्रीको आग्रह। राजनीतिक वातावरण बनाउन काम गरिरहेकाले एकै चरणमा चुनाव हुने भनाई।
चुनाव नजिकै गर्दा गाउँ गाउँमा चहल पहल शुरू, महिलाहरूमा चुनावको उत्साह बढी।
अब मैले चुनाव पुग्दा म जित्छु भन्ने चाहिँ लागेको हुन्छ, यो पल्ट म उपाध्यक्षमा लड्ने।
मेलम्ची खानेपानी आयोजनाको 4 किलोमिटर सुरुङ खन्न बाँकी, अब दैनिक 25-30 मिटर सुरुङ खनिने।
भोकमरीबाट अफ्रिकी देशका बाल बालिका बढ़ी जोखिममा, स्वच्छ खानेपानी र सरसफाईको अभावमा अवस्था झन बिग्रन सक्नेतर्फ राष्ट्रसंघको चेतावनी।
र इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालको सान्त्वना जित, हङकङ 7 विकेटले पराजित।
जन जन को आवाज, घर घर को आवाज, हामी सबै नेपाली को आवाज, नेपाल टेलिकम, राष्ट्र को संचार।
मानिस सरायको सूचना। विक्रम सम्बत 2071 साल चैत 22 गते, तदनुसार 5 अप्रेल सन् 2015 म्याग्दी जिल्लाको खोप्रा डाँडाबाट बयली जाने क्रममा मलेसियन पर्यटक डेनिस ली बेपत्ता भएकाले फेला पार्नुहुने महानुभावले मलेसियन राजदूतावासको मोबाइल नम्बर 98010 08 000 अथवा 98010 26551 खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं। पहिलो खबर दिनेलाई 10 लाख रूपियाँ नगद पुरस्कार समेत दिइनेछ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर।
विकासको पहल, चुनावी चहल पहल।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगलाई ढुक्क भएर वैशाख 31 गते हुने स्थानीय तहको चुनावको तयारी गर्न आग्रह गर्नुभएको छ। निर्वाचन आयोगका पदाधिकारीसँग आज भएको छलफलमा प्रधानमन्त्री दाहालले राजनैतिक वातावरण बनाउन सरकारले काम गरिरहेको भन्दै एकै चरणमा चुनाव हुने बताउनु भएको हो। भेटका क्रममा निर्वाचन आयुक्तहरूले चुनावका लागि अहिलेसम्म गरेका तयारी र बाँकी कामबारे प्रधानमन्त्रीलाई जानकारी गराउनु भएको थियो। मतदाता नामावली, मतदान केन्द्र, मतपत्र छपाई, मतपेटीका व्यवस्थापन र निर्वाचन सामग्री लगायतका विषयमा प्रधानमन्त्रीलाई जानकारी गराइएको हो। छलफलमा आयोगका प्रमुख आयुक्त अयोधी प्रसाद यादवले चुनावको तयारी तीव्र रूपमा भइरहेको र आयोगले निर्धारित समयमै सबै काम सक्ने जानकारी दिनुभएको छ।
चुनावका लागि आवश्यक पर्ने सामान खरिद गर्ने र निर्वाचन केन्द्रमा पठाउने समय कम हुने देखिएको छ। निर्वाचन आयोगले मतदान केन्द्रका लागि आवश्यक पर्ने 67 प्रकारका सामान खरिद तथा छपाई गर्ने फर्म, कम्पनी तथा छापाखाना टुङ्गो लगाइसके पनि ती सामग्री आयोगले प्राप्त गर्ने र मतदान केन्द्रसम्म पुर्याउने काम गर्न समय कम भएको हो। आयोगका प्रवक्ता सूर्य प्रसाद शर्माले सामान उपलब्ध गराउने र ती सामानलाई सम्बन्धित मतदान केन्द्रसम्म पुर्याउन समय कम भएकाले चाप बढेको बताउनुभयो।
नयाँ शक्ति पार्टीले दलीय चुनाव चिन्ह नदिए चुनाव गर्न नदिने बताएको छ। पार्टीको केन्द्रीय परिषद बैठकको निर्णयबारे जानकारी दिन गरेको पत्रकार सम्मेलनमा पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले संसदमा नरहने दललाई दलगत पहिचानसहित चुनाव चिन्ह नदिने व्यवस्था मान्य नहुने भन्दै यसमा तत्काल संशोधन गर्नुपर्ने माग गर्नुभएको हो। संसदमा रहेका दललाई मात्र दलगत चुनाव दिनु संविधान विपरीत भएको भन्दै सच्याउन माग गर्दै प्रधानमन्त्रीलाई अल्टिमेटम दिने र 20 गतेबाट देशभरका निर्वाचन कार्यालयमा धरना दिने निर्णय गरेको उहाँले जानकारी दिनुभयो। सबै राजनीतिक दललाई समेट्न संविधान संशोधनपछि मात्रै चुनाव हुनुपर्ने पनि बताउनुभयो। आफ्नो पार्टी चुनाव विरोधी नभएको स्पष्ट पार्दै उहाँले चुनावको लागि तयारी पनि सँगसँगै गरिरहेको जानकारी दिनुभयो। नयाँ शक्ति पार्टीले संयोजक डाक्टर बाबुराम भट्टराईको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ भने केशव दाहालको नेतृत्वमा घोषणा मस्यौदा कमिटि बनाएको छ। यस्तै पार्टीले प्रदेश संयोजक पनि तोकेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले देशका 14 शहरमा चुनावी सभा गर्ने भएको छ। रापरपाको आज बसेको बैठकले स्थानीय चुनावलाई लक्षित गरी वैशाख 10 गतेभित्र चुनावी सभा गर्ने निर्णय गरेको हो। मेचीको दमक, कोशीको इटहरी, सगरमाथाको लहान र जनकपुरको बर्दीवासमा चुनावी सभा गर्ने रापरपाले जनाएको छ। यस्तै नारायणीको भरतपुर, बागमतीको धादिङ, गण्डकीको स्याङ्जा, लुम्बिनीको भैरहवा, राप्तीको दाङ साथै भेरीको नेपालगंज, सेतीको धनगढ़ी र महाकालीको बेलोरीमा सभा गर्ने निर्णय गरिएको नेता मोहन श्रेष्ठले जानकारी दिनु।
मधेसी जनाधिकार फोरम लोकतान्त्रिकले 7 दिनभित्र आफ्ना माग पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले संविधान संशोधन गर्नुपर्ने, थारूका माग पूरा गर्नुपर्ने, टीकापुर घटनामा थुनिएका आफ्ना नेता कार्यकर्तालाई तुरन्तै रिहा गर्नुपर्ने लगायतका माग सरकारले 7 दिनभित्र पूरा नगरी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरीले उज्यालोलाई जानकारी दिनुभयो। आफ्ना माग पूरा गर्ने शर्त मा प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको तर अहिलेको सरकारले माग पूरा गर्ने विषयमा कुनै चासो नदेखाएकाले सरकार छाड्नेसम्मको अल्टिमेटम दिइएको उहाँले जानकारी दिनुभयो। फोरम लोकतान्त्रिकका 14 सांसद छन्। माग पूरा नभएको भन्दै संयुक्त लोकतान्त्रिक मोर्चाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संविधान अन्तर्राष्ट्रिय समुदायले समेत अस्वीकार गरेको भन्दै संशोधन हुनुपर्ने बताउनु भएको छ। आफू र आफ्नो पार्टी चुनावको पक्षमा रहे पनि संविधान संशोधन नगरी चुनाव गर्न नहुने उहाँको दावी छ। मधेसी, जनजाति र आदिवासीको भावनालाई कुल्चेर चुनाव गर्न नहुनेमा उहाँले जोड़ दिनुभयो।
स्थानीय तहको चुनाव नजिकै गर्दा गाउँ गाउँमा चहल पहल शुरू भइसकेको छ। कतिपयले भोट माग्ने काम पनि शुरू गरिसकेका छन्। गाउँका महिलाहरूमा झन बढी उत्साह छ। विराटनगरबाट उज्यालो सहकर्मी सुमन तिमल सिन्हाको रिपोर्ट।
मेरो नाम पुष्पा तामाङ। 2054 सालदेखिको स्थानीय चुनावदेखि चाहिँ जसरी हामी अहिलेसम्म आइपुग्यौँ नि, अब मैले चुनाव पुग्दा म जित्छु भन्ने चाहिँ लागेको हुन्छ। यो पल्ट म उपाध्यक्षमा लड्ने।
गाउँ गाउँमा चुनावी चहल पहल शुरू भएको छ। मोरङको सुन्दर हरेचा नगरपालिका र बुढी गंगा गाउँपालिकाका महिलाले पनि नेतृत्वको दावी गर्न शुरू गरिसकेका छन्। तर दलले आफूलाई टिकट दिन्छ कि दिँदैन भन्ने चिन्ता छ उनीहरूमा। टिकट दिए जितेर देखाउने उनीहरू बताउँछन्।
सुनिता कुमारी चौधरी, ठाउँ दियो भने टिकट पनि लिन्छु। वार्ड अध्यक्षमा उठ्छु होला, त्यहाँ त अब माथि सक्दिन।
कतिपय महिलाहरू भोट माग्ने काममा पनि लागिसकेका छन्।
गुडा निरौला सबै एक ठाउँ भेला रहँदै दुई चारजना भेला हुँदै हुँदै छलफल हुँदैछ, गइँदैछ।
महिलाहरूको, पुरुषहरू सबैको मन जित्न सक्नु पर्यो आफूले।
आम नागरिकको उत्साहलाई सार्थक बनाउनका लागि मतदाता शिक्षा कार्यक्रम पनि शुरू हुने तयारी छ। जिल्ला निर्वाचन कार्यालय मोरङका निमित्त निर्वाचन अधिकारी भक्त बहादुर भट्टराई, मोरङ जिल्लामा 301 निर्वाचन केन्द्र तोकिसकिएको र अब मतदाता शिक्षा कार्यक्रममा केन्द्रित भएको बताउनुहुन्छ।
मतदाता शिक्षा कार्यक्रमको लागि अब अहिले क्षेत्रीय स्तरमा चाहिँ प्रशिक्षण कार्यक्रमहरू चलिआएको छ। अब यस पछाडि चाँडै नै हामी जिल्ला स्तरमा चाहिँ मतदाता शिक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्छौँ। हाम्रो 301 मतदान केन्द्र कायम भएका छन्। ती सबै केन्द्र वाइजका हिसाबले हामीहरू उहाँहरूलाई चाहिँ तालिम दिएर, नियुक्ति दिएर चाहिँ आफ्नो कार्यक्षेत्रमा पठाउँछौँ।
केही आशंका र उत्साहका बीच गाउँ गाउँमा चुनावी चहल पहल शुरू भइसकेको छ। चुनावपछि विकासको कामले गति लिने र स्थिरता छाउने नागरिकको आशा छ।
सिधाकुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
घर इटा, ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुसीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौ। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भासिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौं। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौं। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौं।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
उज्यालो क्विज, आजको प्रश्न।
वर्षा नाप्ने यन्त्रलाई के भनिन्छ?
ए रेन गज, बी ब्यारोमिटर।
यसको उत्तर तपाईँ आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 35566 मा SMS गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रागिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला।
उज्यालो क्विजका साथमा
यो हो चन्द्रागिरी केबलकार।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले ढुक्क भएर चुनावको तयारी गर्न निर्वाचन आयोगलाई प्रधानमन्त्रीको आग्रह, राजनैतिक वातावरण बनाउन काम गरिरहेकाले एकै चरणमा चुनाव हुने भनाई, चुनाव नजिकै गर्दा गाउँ गाउँमा चहलपहल शुरू, महिलाहरूमा चुनावको उत्साह बढ़ी लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय राजदूत मनजीव सिंह पुरी बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले नेपाल र भारतको निकट सम्बन्ध राजदूत पुरीको कार्यकालमा थप प्रगाढ रहने विश्वास व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। राजदूत पुरीले नेपालमा रहँदा आपसी हित र सम्बन्ध विकासमा भूमिका निर्वाह गर्ने बताउनुभयो। उहाँले आजै परराष्ट्र मन्त्री प्रकाश शरण महतसँग पनि भेटवार्ता गर्नुभएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नमूना भएको बताउनु भएको छ। आज बिहान म्यानमारको शान्ति टोली र नेपालस्थित इन्स्टिच्यूट अफ क्राइसिस म्यानेजमेन्ट स्टडीजले गरेको कार्यक्रममा उहाँले नेपालको शान्ति प्रक्रिया सफल शान्ति प्रक्रियाको कोटीमा पर्ने दावी गर्नुभएको हो। शान्ति प्रक्रियामा नेपालका अनुभव मौलिक रहेको भन्दै उहाँले नयाँ संविधानमा राजनीतिक उपलब्धि संस्थागत भएको बताउनुभयो। प्रधानमन्त्रीले नेपाल र म्यानमार बीच असल मित्रताको सम्बन्ध रहेको बताउँदै म्यानमार मा शुरू भएको युद्ध विराम र शान्ति वार्ता निष्कर्षमा पुग्ने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्रीले राजनीतिक उद्देश्य भएका आन्दोलन वार्ताका माध्यमबाट हल हुन सक्ने बताउँदै राजनीतिक उद्देश्य नभएका र नागरिकको जीवन व्यवहारसँग प्रत्यक्ष जोड़िने माग नभएका द्वन्द भने आपराधिक गतिविधि मात्र हुने बताउनुभयो।
व्यवस्थापिका संसदको आजको बैठक स्वर्गीय सांसद दुलारी देवीप्रति शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ। नेकपा एमालेकी समानुपातिक सांसद रहेकी 46 वर्षीय दुलारी देवी भारतको सीतामढ़ीमा मोटरसाइकल दुर्घटनामा परेर घाइते हुनुभएको थियो। उहाँको उपचारका क्रममा ललितपुरको बीएनबी अस्पतालमा निधन भएको थियो। संसदको अर्को बैठक 25 गते शुक्रबार बस्नेछ।
मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्न 4 किलोमिटर बाँकी रहेको आयोजनाले जनाएको छ। सिन्धुपाल्चोकको अम्बाथान मुहानदेखि सुन्दरी जलसम्मको 27.5 किलोमिटर सुरुङमध्ये अब 4.1 किलोमिटर मात्र खन्न बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाड़ीले जानकारी दिनुभयो। आगामी दशैंसम्म काठमाण्डुवासीलाई खानेपानी वितरण गर्ने लक्ष्यका साथ काम भइरहेको उहाँले बताउनुभयो। अब हेलम्बुबाट ग्यालथुम खण्डमा 2 किलोमिटर र ग्यालथुमबाट सिन्धु खण्डमा 2 किलोमिटर सुरुङ निर्माण गर्न बाँकी छ। अहिले 4 ठाउँबाट एकैसाथ दैनिक 20 मिटरका दरले सुरुङ खन्ने काम भइरहेकोमा अबदेखि दैनिक 20-30 मिटर खन्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ। आयोजनाको सबैभन्दा लामो सिन्धु अडिटबाट सुन्दरी जलसम्मको 9.5 किलोमिटर सुरुङ यसअघि नै निर्माण गरिसकिएको छ।
दैलेखको नौमूलेमा द्वारी खोला जलविद्युत आयोजनाको निर्माण सम्पन्न भएको छ। आयोजनाले परीक्षणका रूपमा विद्युत उत्पादन समेत शुरू गरिसकेको छ। 3.75 मेगावाट क्षमताको आयोजनाको काम 3 वर्ष अघि शुरू गरिएको थियो। 75 करोड़को लागतमा आयोजना सम्पन्न भएको द्वारी खोला जलविद्युत आयोजनाका प्रमुख सौरभ अर्यालले जानकारी दिनुभयो। यस्तै दैलेखमै 4.5 मेगावाट क्षमताको पादम खोला विद्युत आयोजना र अवल पराजुलमा 5 मेगावाट क्षमताको आयोजनाको निर्माण काम पनि शुरू भएको छ।
नेपालका लागि अस्ट्रेलियाका राजदूत ग्लेन व्हाइटले नेपालले शुरू गरेको नीतिगत सुधारका कारण नेपालमा वैदेशिक लगानीका लागि वातावरण बन्दै गएको बताउनु भएको छ। उद्योग मन्त्री नवीन्द्र राज जोशीसँग भएको भेटमा अस्ट्रेलियन राजदूत व्हाइटले नेपालको विकास प्रयासमा अस्ट्रेलियाको सहयोग निरन्तर रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। भेटमा उद्योग मन्त्री जोशीले लघु उद्यम विकास कार्यक्रममा रहेको अस्ट्रेलियाको सहयोगका लागि धन्यवाद दिँदै लगानी मैत्री वातावरणका लागि आवश्यक केही नियम ल्याइसकेको र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी नयाँ ऐन अन्तिम चरणमा रहेको बताउनुभयो। नेपाली उत्पादनको अस्ट्रेलियामा बजार विस्तारका लागि सघाउन समेत मन्त्री जोशीले अस्ट्रेलियन राजदूतलाई आग्रह गर्नुभएको छ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्प प्रभावित 17 जिल्लामा आउँदो हप्ता पहिलो किस्ता बापतको रकम वितरण गर्ने भएको छ। रकम वितरणका लागि सम्बन्धित बैंकहरूसँग समन्वय गरिरहेकोले अर्को हप्ता शुरू गर्ने तयारी गरिएको प्राधिकरणका प्रवक्ता एमलाल भूषालले जानकारी दिनुभयो। उहाँका अनुसार आवास पुननिर्माण बापतको पहिलो किस्ताको रकम कास्कीबाट शुरू गर्ने गृह कार्य भइरहेको छ। प्राधिकरणले यसअघि भूकम्प अति प्रभावित 11 जिल्लालाई प्राथमिकतामा राखेर अनुदान वितरण गरेको थियो।
भूकम्प प्रभावितले बनाउँदै गरेका घरका लागि अनुदान लिन इन्जिनियर र प्राविधिकले तहगत सिफारिस दिनुपर्छ। प्रभावितले पहिलो किस्ताबाट जगको काम सकिएपछि दोस्रो किस्ताका लागि निवेदन दिनुपर्छ। त्यसपछि निवेदन अनुसारको काम भए नभएको फारम भरेर दोस्रो किस्ताका लागि सिफारिश गर्नुपर्छ। तर जिल्लामा खटिएका इन्जिनियर र प्राविधिकलाई भनेको समयमा भेट्न नसकेर प्रभावित हैरान छन्। कुन जिल्लामा कति प्राविधिक खटिएका छन् र उनीहरू के गर्दैछन् त? मदन पौड्यालको रिपोर्ट।
घर पुननिर्माण प्राविधिक निरीक्षण कार्यविधिमा मापदण्डका लागि प्राविधिक सहायता दिने र प्रमाणीकरण गर्ने उल्लेख छ। त्यसैले गाउँमा खटिएको इन्जिनियर सहितको प्राविधिक टोली सबै घरमा पुग्नुपर्छ। बन्दै गरेका घरको हरेक तहको अनुगमन गर्नुपर्छ। तर जिम्मेवारी अनुसार प्राविधिक टोलीले काम गरेका छैनन्। धादिङ री 5 का बुद्ध सिंह तामाङ:
दोस्रो किस्ताको लागि के गर्नुपर्ने हो त्यो सम्बन्धित ठाउँबाट हामीले सुन्नु पनि भएको छैन। यी गाविसमा कोही खटाएको छ भनेदेखि त्यो इन्जिनियरले टोल टोलमा गएर यो घरको मान्छे कहाँ छ, किन घर नबनाएको भन्ने चाहिँ त्यही कुराहरूबाट चाहिँ सोध्दै आउनुपर्ने, हामीले खोज्नुपर्ने हो कि उहाँहरू नेपाल सरकारबाट खोज्नुपर्ने हो कि धेरै परिवारहरू यही कुराहरूमा अलमलमा बसिरहेको छ।
शहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईको तथ्याङ्क अनुसार धादिङमा इन्जिनियर 115, सब इन्जिनियर 40 र सहयोगी 41 गरी 196 जना, गोरखामा इन्जिनियर 113, सब इन्जिनियर 50 र सहयोगी 57 गरी 220 जनाको टोली छ। त्यस्तै नुवाकोटमा इन्जिनियर 108, सब इन्जिनियर 53 र सहयोगी 57 गरी 218 जना छन्। सबैभन्दा कम रोसुवामा 27 इन्जिनियर, 13 सब इन्जिनियर र 10 सहयोगी गरी 50 जना मात्रै छन्। सिन्धुपाल्चोकमा 112 इन्जिनियर, 57 सब इन्जिनियर र 58 सहयोगी गरी 227 जनाको टोली छ। त्यसै गरी मकवानपुरमा 112 जनामा 51 इन्जिनियर, 27 सब इन्जिनियर र 34 सहयोगी छन्। दोलखामा 80 इन्जिनियर, 42 सब इन्जिनियर र 48 सहयोगी गरी 170 जना छन्। रामेछापमा 74 इन्जिनियर, 34 सब इन्जिनियर र 37 सहयोगी गरी 145 जनालाई खटाइएको छ। सिन्धुलीमा 64 इन्जिनियर, 47 सब इन्जिनियर र त्यति नै संख्यामा सहयोगी गरी 158 छन्। ओखलढुङ्गामा 58 इन्जिनियर, 37 सब इन्जिनियर र 46 सहयोगी गरी 141 जना छन्। काभ्रेमा 129 इन्जिनियर, 74 सब इन्जिनियर र 73 सहयोगी गरी 276 जना खटिएका छन्। काठमाडौँमा 61 इन्जिनियर र 5 सब इन्जिनियर गरी 66, भक्तपुरमा 31 इन्जिनियर र 2 जना सब इन्जिनियर गरी 33 जना मात्रै खटिएका छन्। काठमाडौँ र भक्तपुरमा सहयोगी छैनन्। त्यस्तै ललितपुरमा 71 जनाको टोली छ। त्यसमा 33 इन्जिनियर, 20 सब इन्जिनियर र 18 जना मात्रै सहयोगी छन्। भूकम्प प्रभावितको तुलनामा प्राविधिक इन्जिनियरको संख्या निकै कम हो। जिल्लामा प्राविधिक इन्जिनियरको संख्या कम हुनु एउटा समस्या त छ नै, भएकाले पनि छिटो छरितो काम गरेका छैनन्। प्राविधिक टोलीले काम नगरेको गुनासो आए कारवाही हुन्छ भन्नुहुन्छ राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रवक्ता एमलाल भूषाल।
सहजीकरण भएन भन्ने गुनासो थियो, यसलाई
चाहिँ आजका दिनमा थप सहजीकरण गर्न प्रयास गरिरहेको छ। काममा अलटाल गर्ने मान्छेहरूलाई त स्वतः कारवाही हुन्छ, तिनीहरूलाई सजाय हुन्छ।
बेलैमा आवश्यक प्राविधिक इन्जिनियरको परिचालन र भएका प्राविधिकले पनि के गर्दैछन् भन्ने अनुगमन नगर्ने हो भने भूकम्प पछिको पुननिर्माणको काम अझै लम्बिने निश्चित छ।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ, सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोसिसमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन।
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था।
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था।
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिस शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 4107007, 98511-72194।
4107007, 98511-72194।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नागपोखरी, काठमाडौँ। फोन नम्बर 44 28 242 44 28 242।
बगेको खोला फर्किएला, समयले नि पर्खिएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। आजदेखि 5 जिल्लामा हात्तीपाइले रोग विरूद्धको औषधि खुवाउने अभियान शुरू भएको छ। अभियान अन्तर्गत आजदेखि पर्सीसम्म झापा, मोरङ, सुनसरी, उदयपुर र कपिलवस्तुमा हात्तीपाइले रोग विरूद्धको औषधि खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। औषधि खुवाउन घर घरमा स्वास्थ्य स्वयंसेविका आउने र आफ्नो स्वास्थ्यबारे जानकारी गराएर औषधि खान मन्त्रालयले आग्रह गरेको छ। परजीवीबाट संक्रमित लामखुट्टेको टोकाईबाट सर्ने हात्तीपाइले रोगको निवारणका लागि औषधि खुवाउन लागि स्वास्थ्य मन्त्रालयले जनाएको छ।
भक्तपुरमा 4 जना बाल श्रमिकको उद्धार गरिएको छ। बाल बालिकालाई काममा लगाउने 2 जना सञ्चालकलाई पनि पक्राउ गरिएको छ। जिल्ला बाल कल्याण समिति भक्तपुर, महानगरीय प्रहरी वृत्त थिमी सिबिन र श्रम कार्यालय टेकुको संयुक्त टोलीले भारत मुजफ्फर का 12 वर्षीय इसाद मोहम्मद, 10 वर्षीय सहिल मोहम्मद र लड्डन मोहम्मद तथा भारत मोतिहारीका 12 वर्षीय मुन्नाज अन्सारीलाई उद्धार गरेको हो।
अदुवाको उचित मूल्य नपाउँदा सल्यानका किसान चिन्तित भएका छन्। गत वर्ष प्रति किलो 40-45 रूपियाँका दरले अदुवा बिक्री गरेकोमा यस वर्ष प्रति किलो 15-20 रूपियाँमा अदुवा बेच्नु परेपछि किसान चिन्तित भएको जिल्ला अदुवा उद्यमी संघका अध्यक्ष ज्ञानदेव घरतीले जानकारी दिनुभयो। गत वर्ष सल्यानबाट 10,43,20,000 बराबरको अदुवा निकासी भएकोमा यस वर्ष 2,87,00,000 बराबरको अदुवा मात्र जिल्ला बाहिर निकासी भएको छ। उचित मूल्य नपाउँदा केही किसानले अदुवा बिक्री गरेका छैनन्।
काठमाडौँको भ्रिकुटी मण्डपमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय पुष्प प्रदर्शनी शुरू भएको छ। प्रदर्शनीको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले पुष्प खेतीको पकेट क्षेत्र विकास गरी पुष्प आयात प्रतिस्थापन गर्न सरकारको ध्यान आकर्षण गर्नुभयो। कृषि विकास मन्त्रालय र फ्लोरिकल्चर एसोसिएशन नेपाल फ्यानले आयोजना गरेको प्रदर्शनीमा चीन, बंगलादेश, श्रीलंका, भारत, दक्षिण कोरिया र नेपालका पुष्प व्यवसायी सहभागी छन्। आगामी 20 गतेसम्म चल्ने प्रदर्शनीमा 450 मौसमी फूल, आलंकारिक बोट बिरूवा, कट फ्लावर, ड्राई फ्लावर, जैविक तथा रासायनिक विषादी लगायत प्रदर्शनी तथा बिक्रीमा राखिएको छ।
मेरो पनि भन्नु छ।
इमर्जिङ टिम्स कप क्रिकेटमा नेपालले हङकङलाई हराएको समाचार फेसबुकमा पढेर चौलागाई बाबु लेख्नुहुन्छ, नेपाली टोलीलाई बधाई। अघिल्ला दुईवटा खेल हारे पनि प्रतियोगिताबाट नेपालले दुईजना नयाँ भरपर्दा खेलाड़ी जन्माएको छ। खेल सुधारिँदै गएको छ, नेपाललाई गाली होइन ताली दिउँ।
धनुषाबाट नेपाल आमाको साइलो छोरो नाम राखेका साथीले 3556 पठाएको एसएमएसमा लेखिएको छ, मधेसी दलले चुनाव हुन दिन्नौ भने पनि मधेसका नागरिक भने चुनावमा भोट हाल्न आतुर छन्। नागरिकले नै इच्छा देखाएपछि केही नेताको अडानका कारण कुनै पनि हालतमा चुनाव रोक्नुहुन्न। पहाड़मा जस्तो चुनाव मधेसमा पनि लागिसकेको छ।
एसएमएसमै सिन्धुलीबाट बेनी आलेले लेख्नु भएको छ, निर्वाचन आचार संहिता उल्लंघन गरेको भनेर समाचार धेरै आउँछन्, तर उल्लंघन गर्नेलाई कारवाही भएको समाचार चाहिँ आएका छैनन्। आचार संहिता उल्लंघन गर्नेलाई कारवाही गर्न आयोगले किन चासो नदेखाएको हो कुन्नी?
यसै विषयमा दिनेश राउत लेख्नुहुन्छ, कर्मचारी र सार्वजनिक पद धारण गरेका व्यक्ति विदेश भ्रमणमा जान नहुने कुरा निर्वाचन आचार संहितामा प्रष्ट लेखिएको छ, तर लोड सेडिङ अन्त्य गरेर वाहवाही कमाएका ऊर्जा मन्त्री जनार्दन शर्मा मलेसियामा हुने भातृ संगठनको कार्यक्रममा जान लागेको प्रचार भइरहेको छ। के राम्रो काम गरेर वाहवाही कमाएपछि कानून नलाग्ने हो?
V1 चोखाल नाम राखेका साथीले ट्वीट गर्नुभएको छ, मन्त्रीले सम्पत्ति देखाउँदा दाइजोको स्रोत पहिलो नम्बरमा देखिन्छ। मन्त्रीले नै सम्पत्तिको सबैभन्दा ठूलो स्रोत दाइजो देखाएपछि दाइजो विरूद्धका कानून नेपालमा लागू होला भनेर कसरी पत्याउनु?
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू ऋग्वेद शर्मा र उजिर कार्की। नेपाल दर्पणमा अब विदेशका खबर। संयुक्त राष्ट्रसंघले भोकमरीको चपेटामा परेका अफ्रिकी तथा मध्यपूर्वी देशका बालबालिका सबैभन्दा बढ़ी जोखिममा रहेको बताएको छ। संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले भोकमरीग्रस्त देशमा खानापछि स्वच्छ पानी तथा सरसफाईको समेत चरम अभाव रहेकोले शीघ्र कुपोषण पीड़ित बालबालिका का लागि त्यस्तो अवस्था जोखिमपूर्ण रहेको जनाएको हो। युनिसेफको संकटकालीन कार्यक्रमका निर्देशक म्यानुअल फोन्टेनले खाना खाए पनि नखाए पनि स्वच्छ पिउने पानी नपाउँदा बालबालिकामा रहेको कुपोषण झनै बिग्रन सक्ने चेतावनी दिनुभयो। पोषणयुक्त खानेकुराको अभाव, फोहोर पानी तथा सरसफाईको अभावले बालबालिकाको अवस्था सुधार गर्न नसकिने गरी बिग्रने उहाँको भनाइ छ। युनिसेफले उत्तर पूर्वी नाइजेरिया, सोमालिया, दक्षिण सुडान र यमनका 2,70,00,000 मानिस भोकमरीको चपेटामा रहेको यस अघि नै बताएको थियो।
अमेरिकाको हवाई प्रान्तको अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले 6 मुस्लिम देशका नागरिकलाई यात्रा गर्न लगाएको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ। यात्रा प्रतिबन्ध सम्बन्धी मुद्दा अदालतमा रहन्जेल ट्रम्पको आदेश लागू नगर्न अदालतले आदेश दिएको बीबीसीले जनाएको छ। अदालतले ट्रम्पको यात्रा प्रतिबन्ध सम्बन्धी आदेशले मुस्लिम समुदायप्रति भेदभाव गरेको भन्दै अनिश्चितकालका लागि रोक लगाएको हो। अदालतको आदेशसँगै राष्ट्रपति ट्रम्पले ल्याएको यात्रा प्रतिबन्धको योजनामाथि फेरि धक्का लागेको छ। राष्ट्रपति ट्रम्पले गएको मार्च 6 इराक, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकमाथि 90 र शरणार्थीलाई 120 अमेरिकामा प्रवेश गर्न नदिन आदेश दिनुभएको थियो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। बंगलादेशमा भएको इमर्जिङ टीम्स एसिया कप क्रिकेटमा नेपालले हङकङलाई 7 पराजित गरेको छ। 215 रनको लक्ष्य नेपालले 44 दुई बलमा 3 क्षतिमा भेटाएको हो। नेपालका ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर र दिपेन्द्र सिंह ऐरीले अर्धशतक बनाए। नियमित कप्तान पारस खड्काको अनुपस्थितिमा कप्तानी सम्हालेका ज्ञानेन्द्र मल्लले 70, दिपेन्द्र सिंह ऐरीले 60 तथा शरद भेषवाकरले 55 रन बनाए। यस्तै आसिफ शेखले 8 र दिलीप नाथले 12 रन बनाए। 2 लिएर 70 रन बनाएका ज्ञानेन्द्र मल्ल म्यान अफ द म्याच भए। यसअघि पहिले ब्याटिङ गरेको हङकङले निर्धारित 50 ओभरमा सबै विकेट गुमाएर 214 रन बनाएको थियो। नेपालका अविनाश कणलले 3 तथा भुवन कार्की, सुसन भारी र ज्ञानेन्द्र मल्लले 2-2 विकेट लिए। यस्तै सन्दीप लामिछानेले 1 लिए। यसअघि बंगलादेश र पाकिस्तानसँग पराजित भएको नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ।
र नेपाल पुलिस क्लब माई भ्याली गोल्ड कप फुटबलको क्वार्टर फाइनलमा पुगेको छ। इलामको ठूलो टुडी खेलमा भएको उद्घाटन खेलमा पुलिसले आयोजक माई भ्याली फुटबल क्लब इलामलाई 3-0 हराएको हो। पुलिसका लागि भरत शाह, अभिषेक रिजाल र तेज तामाङले गोल गरे। क्वार्टर फाइनलमा पुलिसले मनाङ मर्स्याङदी क्लबसँग खेल्नेछ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। बिदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
ढुक्क भएर चुनावको तयारी गर्न निर्वाचन आयोगलाई प्रधानमन्त्रीको आग्रह। राजनीतिक वातावरण बनाउन काम गरिरहेकोले एकै चरणमा चुनाव हुने भनाई।
चुनाव नजिकै गर्दा गाउँ गाउँमा चहल पहल शुरू। महिलाहरूमा चुनावको उत्साह बढी।
मेलम्ची खानेपानी आयोजनाको 4 किलोमिटर सुरुङ खन्न बाँकी। अब दैनिक 25-30 मिटर सुरुङ खनिने।
भोकमरीबाट अफ्रिकी देशका बालबालिका बढी जोखिममा। स्वच्छ खानेपानी र सरसफाईको अभावमा अवस्था झन बिग्रन सक्नेतर्फ राष्ट्रसंघको चेतावनी।
र इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालको सान्त्वना जित। हङकङ 7 विकेटले पराजित।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै अर्जुन पोखरेल र सुनिता पहरी पनि विदा हुन्छौ। नमस्कार।